नमस्कार, अन्तर संवादमा सन्तोष रेग्मी। नेपालको पहिलो प्रसारण संस्था रेडियो नेपालले आज 75 वार्षिक उत्सव हीरक महोत्सव मनाउँदैछ। 2007 साल फागुन 7 गते मुलुकमा प्रजातन्त्र स्थापना भएसँगै प्रजातन्त्र स्थापनाको अभियानमा क्रान्तिकारीहरूद्वारा प्रयोग भएको उपकरणको प्रयोग गरी 2007 साल चैत्र 20 गते स्थापना भएको रेडियो नेपाल अनवरत रूपमा सेवा प्रदान गर्ने मुलुकका थोरै निकायहरूमध्ये एउटा हो। 250 वाट क्षमताको सर्टवेभ प्रसारण प्रविधिबाट सीमित समयका लागि शुरू गरिएको प्रसारण सेवा अहिले 24 घण्टा छ। त्यसैगरी विभिन्न माध्यम र कार्यालय प्रयोग गरी मुलुकका विभिन्न क्षेत्रमा प्रसारण कार्यालयहरू समेत स्थापना गरी मुलुकको 94% क्षेत्रमा रेडियो नेपालको पहुँच पुगेको आर्थिक सर्वेक्षणले उल्लेख गरेको छ। नेपाल सरकारको विभागका रूपमा रहेको रेडियो नेपाललाई समयक्रमसँगै जनपक्षीय बनाउने क्रममा 2041 साल भदौ 1 गते रेडियो प्रसार सेवा विकास समितिमा रूपान्तरण गरी सञ्चालन गरिएको रेडियो नेपाल यसै वर्ष कार्तिक 23 गतेदेखि सार्वजनिक सेवा प्रसारण नेपाल मातहत रही नेपाल टेलिभिजनसँगै एकीकृत भएको छ। रेडियो नेपालको गौरवपूर्ण 75 वर्ष र आगामी दिनका विषयमा आजको अन्तर्सम्वादमा केन्द्रित हुनेछौ। सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्ट हामीसँग कुराकानीमा हुनुहुन्छ। अब आज 75 वार्षिक उत्सव हीरक महोत्सव मनाउँदै गर्दा रेडियो नेपालको यो 75 वर्षको यात्रालाई यहाँले कसरी हेर्नु भएको छ? रेडियो नेपाल आफैले के कसरी हेरेको छ?
हजुर, सबभन्दा पहिले त म रेडियो नेपाल स्थापनाको 75 वर्ष प्रवेश हीरक महोत्सवको अवसरमा सम्पूर्ण श्रोताहरूमा हार्दिक शुभकामना भन्न चाहन्छु र रेडियो नेपाललाई यहाँसम्म ल्याइपुर्याउन योगदान गर्ने विगतका सम्पूर्ण व्यक्तित्वहरू जो जसले यसमा योगदान गर्नुभयो सबैलाई म ससम्मान स्मरण गर्न चाहन्छु र उहाँ योगदानको प्रशंसा गर्न चाहन्छु। र रेडियो नेपालको यो हीरक महोत्सवले हामीलाई विगतको योगदानलाई, विगतको भूमिकालाई समीक्षा गर्ने र बाँकी आगामी दिनको निम्ति नयाँ ऊर्जाका साथ काम गर्न प्रेरणा दियोस् भन्ने कामना पनि गर्न चाहन्छु र सबैमा म शुभकामना भन्न चाहन्छु। र यसले चाहिँ हामीलाई अब नयाँ स्वरूपमा सार्वजनिक सेवा प्रसारणको रूपमा यो चाहिँ पहिलो वार्षिक उत्सव पनि हुँदैछ, त्यो अवसरमा यसलाई चाहिँ विषयवस्तुको सुधारदेखि हामीले सम्पूर्ण सञ्चालनको नयाँ प्रक्रियाबाट अगाडि बढ्ने भएकोले गर्दाखेरि नयाँ दिनमा अझ विशेष सहयोग सबैबाट अपेक्षा पनि गर्दछु।
हजुर, अब यो विगतको लामो यात्राको सन्दर्भमा समीक्षा, आफ्नै समीक्षा कस्तो छ? कतिपय सन्दर्भमा रेडियो नेपाल प्रशंसनीय पनि भयो, कतिपय सन्दर्भमा रेडियो नेपालले के आलोचनाहरू पनि खेप्यो, कहीँ कहीँ आग्रह पूर्वाग्रहका आवाजहरू पनि उठे कि रेडियो नेपाल कहीँ न कहीँ आग्रह पूर्वाग्रहबाट केन्द्रित भयो भनेर। अधिकांश मानिसमा सूचना, मनोरञ्जन, शिक्षा प्रदान गर्न रेडियो नेपाल एउटा भनौँ न कुनै बेला एकमात्र संस्थाका रूपमा, प्रसारण संस्थाका रूपमा पनि रह्यो। आफ्नै समीक्षा गर्नु पर्दाखेरि
हजुर यसमा एउटा चाहिँ प्राविधिक रूपमा अलिकति आवाजै मलाई राम्रोसँग सुनिरहेको छैन, त्यसले गर्दा मिलाउनु पर्ला भन्ने अनुरोध गर्न चाहन्छु। अरू चाहिँ मेरो अनुमानको भरमा जस्तो भइरहेको छ कि विगतमा गरेको योगदान त यसको चाहिँ सूचना, शिक्षा, मनोरञ्जन र विचार निर्माणको मिडियाको जुन प्रमुख भूमिकाहरू हुन्छ यो चारवटै भूमिकामा रेडियो नेपालले काम गर्दै आएको छ। त्यसमा पनि सूचना र शिक्षाको सन्दर्भमा प्रसारण माध्यमको रूपमा लामो समयसम्म पहिलो मात्र होइन एक्लो माध्यमको रूपमा समेत यसले काम गर्यो र त्यसरी काम गर्दाखेरि यसले जे किसिमको मान्यताहरू स्थापित गर्यो त्यही मान्यताहरू चाहिँ प्रसारण माध्यमको मान्यताको रूपमा स्थापित हुँदै गए र 42 सालसम्म त यो एक्लो माध्यमको रूपमा 7 सालदेखि 42 सालको यत्रो लामो अवधिसम्म भयो। त्यो अवधिमा चाहिँ यसले सूचना र शिक्षा सँगसँगै मनोरञ्जनको पनि प्रमुख माध्यमको रूपमा रह्यो। एउटा त्यस बेलाको अवस्थामा हेर्दाखेरि रेडियो नेपालको चाहिँ रेडियो सेट नै उपलब्ध हुने र सुन्न पाउनु भनेको पनि निकै ठुलो चाहिँ अवस्था हुन्थ्यो। किन भन्दाखेरि यो चाहिँ आम रूपमा चाहिँ यसको उपलब्धता थिएन। जब उपलब्ध हुन थाल्यो त्यसपछि यसको प्रमुख प्रायोरिटीको रूपमा चाहिँ मान्छेहरूको सूचना र मनोरञ्जनको निम्ति पर्न गयो र सँगसँगै यसले चाहिँ आफ्नो विभिन्न यो खालको चाहिँ कालखण्डमा कहिलेको राजनीतिक परिवर्तनकै कालखण्डहरू हुनुभए कहिले विभिन्न खालको व्यवस्था र अवस्था अनुसार यसले पनि आफ्नो भूमिकाहरूलाई कहिले कुन रूपमा, कहिले कुन रूपमा गर्नु पर्यो, कहिले एकदमै फराकिलो रूपमा, कहिले खुम्चिएको रूपमा गर्नु पर्यो। त्यो खुम्चिएको रूपमा गर्दाखेरि यसका चाहिँ आलोचनाहरू पनि काफी मात्रामा भयो। तर पनि ती समग्र अवस्थाहरूमा हामीले यसको विरासतलाई केही कुराहरू छोडेर बाँकी चाहिँ एकदमै महत्त्वपूर्ण, गौरवपूर्ण र एकदमै चाहिँ हामीले राष्ट्रको निम्ति गरेको योगदानको रूपमा लिन पर्ने हुन्छ र विगतको अवस्थालाई समग्रमा हेर्दाखेरि चाहिँ एकदम गौरवपूर्ण इतिहासको रूपमा स्मरण गर्न सकिन्छ।
हजुर, अब आज रेडियो नेपाललाई समयक्रमसँगै भनौँ न परिवर्तन गर्ने क्रममा, रूपान्तरण गर्ने क्रममा, विकास गर्ने क्रममा सार्वजनिक सेवा प्रसारण का रूपमा विकास गरेको छ सरकारले र नियन्त्रण बाहिर एउटा भनौँ न सरकारको नियन्त्रण जुन भनिएको थियो पहिला कहीँ न कहीँ नियमन नियन्त्रण बाहिर रहेर अब काम गर्ने भन्ने खालको व्यवस्था आएको छ। अब यो अवस्थामा चाहिँ विगतमा हामीले गरेका रेडियो नेपालले गरेका केही कामहरू जसले गर्दाखेरि अलिक खुलेर गर्न सकिएन कि खुलेर बोल्न सकिएन कि अथवा आम मानिसहरूका चाहिँ जुन मुद्दाहरू छन् आम आवश्यकताहरू छन् तीलाई कहीँ न कहीँ अलिक प्राथमिकता दिन सकिएन कि भन्ने सन्दर्भहरू रहँदै गर्दा अब आजको दिनले हामीलाई कतातिर लैजानेछ। हामी अन्तर्सम्वादमा छौं। नेपालको पहिलो प्रसारण संस्था रेडियो नेपालले आज 75 वार्षिक उत्सव हीरक महोत्सव मनाउँदैछ। 2007 साल फागुन 7 गते मुलुकमा प्रजातन्त्र स्थापना भएसँगै प्रजातन्त्र स्थापनाको अभियानमा क्रान्तिकारीहरूद्वारा प्रयोग भएको उपकरणको प्रयोग गरी 2007 साल चैत्र 20 गते स्थापना भएको रेडियो नेपाल अनवरत रूपमा सेवा प्रदान गर्ने मुलुकका थोरै निकायहरूमध्येको एउटा हो। 250 वाट क्षमताको सर्टवेभ प्रसारण प्रविधिबाट सीमित समयका लागि शुरू गरिएको प्रसारण सेवा अहिले 24 घण्टा छ। विभिन्न 32 एफएम रिले स्टेशनहरूबाट देशभरि प्रसारण भइरहेको छ। मुलुकको 94% क्षेत्रमा रेडियो नेपालको पहुँच छ। रेडियो नेपालको 75 वार्षिक उत्सव हीरक महोत्सवका अवसरमा कुराकानी गरिरहेका छौं। सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्ट हामीसँग कुराकानीमा हुनुहुन्छ। हजुर, अब यो सरकारले जसरी रेडियो नेपाललाई समयक्रमसँगै परिवर्तन पनि गर्दै गएको छ, 2041 भदौ 1 गते रेडियो प्रसार सेवा विकास समितिका रूपमा रूपान्तरण भयो, त्यसै गरी यसै वर्ष सार्वजनिक सेवा प्रसारणका रूपमा रूपान्तरण भएका छौं। सार्वजनिक सेवा प्रसारणका रूपमा रूपान्तरण भएसँगै रेडियो नेपालले आफ्ना कार्यक्रमहरूलाई मूलत जनता केन्द्रित आम नेपाली नागरिक केन्द्रित बनाउने प्रयास गरेको छ। यिनै सन्दर्भमा आजको अन्तर्सम्वादमा कुराकानी जोड़िरहेका छौं। हामी नेपाल सरकारको विभागका रूपमा रहेको रेडियो नेपाललाई समयक्रमसँगै जनपक्षीय बनाउने क्रममा 2041 साल भदौ 1 गते रेडियो प्रसार सेवा विकास समितिमा रूपान्तरण गरिएको हो। यसै वर्ष कार्तिक 23 गतेदेखि सार्वजनिक सेवा प्रसारण नेपाल मातहत रही नेपाल टेलिभिजनसँगै रेडियो नेपालले एकीकृत रूपमा कार्य अघि बढ़ाएको छ। रेडियो नेपालको गौरवपूर्ण 75 वर्ष र आगामी दिनका विषयमा अन्तर्सम्वादमा केन्द्रित भइरहेका छौं। प्राविधिक कठिनाईले कुराकानीमा केही जटिलता उत्पन्न गरेको छ, यद्यपि हामी त्यसको समाधान गर्ने प्रयास पनि गरिरहेका छौं। हजुर अध्यक्षज्यू, हामीसँग सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्ट हुनुहुन्छ। जस्तो अब यो रूपान्तरित अवस्थामा हामी आइपुगेका छौं, नेपाल टेलिभिजनसँगै एकीकृत भएर सार्वजनिक सेवा प्रसारणका रूपमा, अब रेडियो नेपालले हिजोको गौरवपूर्ण यात्रालाई अझ बढ़ी प्रभावकारी बनाउने हिसाबले, अझ बढ़ी आम मानिससम्म पुग्ने हिसाबले अबका कार्यक्रम योजना कार्ययोजना के छन्, कसरी अब रेडियो नेपाल अघि बढ्नेछ?
अब रेडियो नेपालले अघि पनि हामीले चर्चा गर्यौं, विगतको गौरवपूर्ण विरासतलाई जोगाउँदै भावी दिनमा साधन सेवा प्रसारणको अन्तर्राष्ट्रिय मान्यता र राष्ट्रिय आवश्यकताको आधारमा विविध किसिमबाट हामीले सुधार गर्दै अगाडि बढ्नेछौ। त्यसरी सुधार गर्दै अगाडि बढ्ने क्रममा हामीले हाम्रा विषयवस्तुहरूको क्षेत्रलाई पुनरावलोकन गर्छौँ। त्यो गर्दाखेरि यसको व्यापकतालाई सबैभन्दा पहिले जुन चाहिँ सार्वजनिक सेवा प्रसारणको अन्तर्राष्ट्रिय मान्यता हुन्छ पहुँचको आधारमा सर्वव्यापकतालाई हाम्रो प्राथमिकता रहने नै छ। अहिले हामी 94% जनसङ्ख्यामा पहुँच रहेको अभिलेखमा देखिन्छ, त्यसमा पनि कतिपय ठाउँमा प्राविधिक रूपमा अनुकूल हुने नहुने पनि भइरहेको होला, त्यसलाई पनि हामी पुनरावलोकन गर्छौँ, राम्रोसँगले हेर्छौँ र त्यसलाई पहुँचको आधारमा एउटा चाहिँ प्रत्याभूत गर्छौँ। त्यसै गरी पहुँच सँगसँगै विषयवस्तु पनि महत्वपूर्ण कुरा हुने नै भयो। विषयवस्तुमा गर्दाखेरि हामीले अब आम संसारका माध्यमहरूमा दुई किसिमको प्रवृत्ति, कहिले सरकार सँग नजिक भएको मिडियाले सरकारप्रति बढी फर्किने र चाहिँ व्यावसायिक भनिएको मिडियाहरू चाहिँ व्यापारिक क्षेत्रतर्फ बढी फर्कने गरेको गुनासोहरू पनि सुनिने गर्छ। त्यसलाई समेत ध्यानमा राखेर हामीले साधन सेवा प्रसारणलाई चाहिँ आम नागरिकतर्फ केन्द्रित गर्छौँ। नागरिक केन्द्रित विषयवस्तुहरूको उत्पादन र प्रसारण दुवैमा, उत्पादनमा पनि नागरिकलाई सहभागिता गराउने र त्यसमा चाहिँ विषयवस्तुहरूको छनौट पनि त्यही अनुसार गराउने र उहाँहरूका चासो र सरोकारका विषयलाई हाम्रो प्राथमिकताको रूपमा लैजाने गर्छौँ। त्यसरी गर्दाखेरि हामीले विश्वव्यापी रूपमा साधन सेवा प्रसारणका क्षेत्रहरू निर्धारण गर्दाखेरि विविध क्षेत्रहरू निर्धारण गरेको हुन्छ। युनेस्कोले पनि 5 क्षेत्रहरू गरेको छ, युरोपियन ब्रोडकास्टिङ युनियनले 6 क्षेत्रहरू निर्धारण गरेको छ। ती सबैलाई समेत हृदयङ्गम गर्दै हामीले चाहिँ 3 प्रमुख प्राथमिकता क्षेत्रहरू निर्धारण गरेका छौँ। एउटा चाहिँ राष्ट्रिय एकता, राष्ट्रिय एकताभित्र हामीले विविध क्षेत्रहरूलाई समेट्छौँ, जस्तो कि यसमा चाहिँ सार्वभौमिकता, बहुलीय अखण्डतादेखि राष्ट्रियता, राष्ट्रिय एकताका विषयहरू एउटा खालको हुन सक्छन् भने विभिन्न समुदायहरू, जातिहरू, लैङ्गिक वर्गहरू, यी सबै क्षेत्रहरूलाई लोकोन्मुख, सीमान्तकृत र यस्तो जुन चाहिँ राष्ट्रिय मूलधारमा समेटिन नसकिरहेको अथवा नसमेटिएको क्षेत्रहरू सबैको आवाजलाई प्रतिबिम्बित गर्नको निम्ति राष्ट्रिय एकताको एउटा हामीले एजेन्डा बनाएका छौँ। त्यसै गरेको विपदको दोस्रो एजेन्डा छ। विपदभित्र चाहिँ हामीले विपदमा नागरिकको जीवन रक्षाको विषयदेखि अहिलेको जलवायु परिवर्तनको असरले जीवनमा पारेको प्रभावसम्मका विषयहरूलाई समेट्छौँ भने अर्को चाहिँ समृद्धिको विषय छ, जसले चाहिँ लोकतन्त्र र सुशासनको विषयलाई समेटेर मानव जीवनका सम्पूर्ण पक्षहरू, भौतिक पूर्वाधार मात्रै नभएर सम्पूर्ण पक्षहरू चाहिँ समेटेर समृद्धिका विषयहरू अगाडि बढाउँछौँ। र यसरी यी विषयहरूकोमा केन्द्रित हुँदाखेरि चाहिँ हामीले कार्यको उत्पादनको ढाँचालाई पनि बदल्छौँ र त्यसको प्रस्तुतिलाई पनि बदल्छौँ। त्यो बदल्दाखेरि चाहिँ यसको स्वरूपमा सूचना र शिक्षा दिने स्वरूपमा पनि हामीले जुन खालको गरिरहेको छौँ त्योभन्दा बढी चाहिँ कतिपय मनोरञ्जनभित्र पनि त्यो सन्देशहरू प्रवाह गर्ने र नागरिकको व्यापक सहभागिता, रेडियो नाटक जस्ता विषयहरू पहिले जसरी एकदमै बढी पपुलर थिए, यस्ता विषयहरूलाई, यस्ता शैलीहरूलाई, ढाँचाहरूलाई पनि हामीले आत्मसात गरेर अगाडि बढ्छौँ।
हजुर, अब जस्तो भनौँ न एउटा विरासत रेडियो नेपालसँग जोडिएको नेपालको संगीत क्षेत्रको विरासत, यदि नेपालको संगीतको चाहिँ आज कुरा गर्ने हो भने रेडियो नेपाल नजोडिएको संगीतका संगीतज्ञहरू या संगीतकर्मीहरू, संगीतकारहरू, गीतकारहरू, गायकहरू छैनन्, त्यो एउटा विरासतलाई रेडियो नेपालले सार्वजनिक सेवा प्रसारणका रूपमा कसरी पूरा गर्नेछ?
त्यो विरासत चाहिँ अत्यन्तै गौरवपूर्ण विरासत हो। हामीले सुरुको यो अन्तर्वार्ताकै क्रममा पनि चर्चा गर्यौँ कि हाम्रो मनोरञ्जनको एक्लो माध्यमको रूपमा समेत लामो समयसम्म रह्यो, लगभग सार्वजनिक सञ्चार माध्यमको रूपमा त एक्लो माध्यम नै यही रह्यो कि सूचना शिक्षा सँगसँगै मनोरञ्जनका विषयहरू दिने। त्यसमा गीत सङ्गीत नै सबैभन्दा प्रमुख हो। सांस्कृतिक उपक्षहरू पनि अरू छन् तर त्यसमा पनि गीत सङ्गीत नै प्रमुख हो। नेपालका अहिलेका र अहिले नरहनुभएका पनि कतिपय एकदमै स्रष्टाहरू र लोकप्रिय नागरिकको जीवन जनताको मन मनमा बसेका जुन स्रष्टाहरू हुनुहुन्छ उहाँहरू सबै रेडियो नेपालको उत्पादन र उहाँहरूको योगदान रेडियो नेपालमा रहेको अवस्था हो। त्यो गौरवपूर्ण इतिहासलाई हामीले संरक्षण गर्नुपर्ने सबैभन्दा ठुलो चुनौती छ। किन भन्दाखेरि यसका चाहिँ अहिले चाहिँ प्रविधिले जुन खालको फड्को माऱ्यो त्यो फड्को मार्दाखेरि हामीले त्यसलाई तुरन्तै छोप्न सक्ने चाहिँ सामर्थ्य सायद राखेनौँ भन्नु पऱ्यो। यसलाई इमान्दारी त हाम्रो कतिपयको भएन अथवा कतिपयको ज्ञान विवेक पुगेन, यसले गर्दाखेरि त्यो चाहिँ हाम्रो अर्काइभलाई सुरक्षित गर्न सक्न नसक्नु चाहिँ दुर्भाग्यपूर्ण अवस्था हो। त्यो अवस्थालाई कसरी हामीले अहिले आएर क्षतिपूर्ति गर्न सकिन्छ त्यसमा पनि हामीले हेर्छौँ। सँगसँगै नयाँ प्रतिभाहरू जसरी इतिहासको कुनै कालखण्डमा चाहिँ रेडियो नेपालले त्यसरी प्रतिभाहरू जन्माउने, हुर्काउने, बनाउने चाहिँ योगदान गर्न सक्यो, त्यसै गरी नयाँ पुस्तामा यो कतै गर्न सक्छौँ भन्ने पनि हामीले गर्न गर्न चाहिरहेका छौँ। र त्यसैको सिलसिला हो राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता गर्ने अथवा शास्त्रीय गीत सम्मेलन गर्ने यस्ता खालका विषयहरू हामी अगाडि बढाइरहेका छौँ र यसलाई अझ व्यापकतामा रेडियो नेपालको जुन चाहिँ सङ्गीत स्टुडियो अत्यन्तै भव्य स्टुडियो छ त्यसलाई भरपूर उपयोग गर्दै यो गीत सङ्गीतको क्षेत्रमा महत्त्वपूर्ण योगदान हुन सकोस् भन्ने हाम्रो चाहिँ चाहना छ र त्यसलाई मूर्त रूपमा अगाडि बढाउनको निम्ति हामी प्रयासरत रहनेछौँ।
हजुर, अब यहाँले अघि सामग्रीको कुरा गर्दै हुनुहुन्थ्यो, सामग्री उत्पादनका सन्दर्भमा मूलत सरकार र जनता बीचको पुलका रूपमा सरकारका तर्फबाट भएका कमी कमजोरी सच्याउने, त्यसै गरी आम जनताका अपेक्षा र आवश्यकता पूरा गराउनका लागि गर्नुपर्ने आम मानिसहरूका दृष्टिकोणका बारेमा विचार बनाउनेदेखि लिएर समाचार प्रवाह गर्ने, सूचना प्रदान गर्ने सन्दर्भमा आगामी दिन कसरी अगाडि बढ्नेछ? अघि यहाँले केही त भन्नुभयो, यद्यपि अझ नजिक भन्दा नजिक आम मानिसको नजिक रेडियो नेपाल सार्वजनिक सेवा प्रसारण कसरी अघि बढ्नेछ?
यसमा हामीले अब अहिलेको अवस्थामा हेर्दाखेरि दुई तीन कोणबाट हेर्नुपर्छ जस्तो लाग्छ। एउटा चाहिँ अब मिडियाको जुन खालको अहिलेको चाहिँ स्वरूप बदलिँदो छ त्यो बदलिँदो स्वरूपलाई हामीले हेर्नुपर्छ। मिडिया ल्यान्डस्केपमा डिजिटल प्लेटफर्मको प्रवेशपछि धेरै नै परिवर्तन आएको छ। हामीले हाम्रो मेन स्ट्रिमको मिडिया भनेको मिडियाहरू चाहिँ अब ट्रेडिसनल मिडिया समेतको त्याग लाग्न थालेका छन्। कतिले अब विरासतको मिडियाहरू, लिगेसी मिडियाहरूको फ्युचरको भविष्यको बारेमा समेत प्रश्नहरू गरिरहेको छन्। त्यसको बिचमा यसको आवश्यकता छ। कहिले सामान्य अवस्थामा भएन भने पनि विशिष्ट अवस्थामा त फेरि रेडियो नेपालको, नेपाल टेलिभिजनको र अरू यस्ता खालका चाहिँ राष्ट्रिय माध्यमहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ। हामीले विगतमा देख्यौँ, भूकम्पको बेला होस् चाहे चाहे चाहिँ COVID-19 बेला होस् यस्तो बेलामा खोज्ने मिडियाहरू फेरि यही नै हुन्छ। त्यो कारणले गर्दाखेरि यसको सामान्य अवस्थामा चाहिँ हामीले जनतासँग जोडिने बढी कार्यक्रमहरू र कुनै विशेष अवस्थामा चाहिँ सम्पूर्ण रूपमा समर्पित हुने खालका कार्यक्रमहरू गर्नुपर्ने हुन्छ। र मिडियाले कामै अब एउटा पुलको रूपमा, संवादको थलोको रूपमा गर्ने त छँदैछ, त्यसमा यसले गर्ने नै छ। त्यो सँगसँगै चाहिँ हामीले अहिले चाहिँ सूचनाको प्रवाह हुने, सूचना चाहिँ बाढी चल्ने, तर त्यो सूचनाको चाहिँ सत्यतामाथि चाहिँ प्रश्न जहिले पनि गइरहने, त्यसको विश्वसनीयतामाथि प्रश्न भइरहने, किन भन्दाखेरि सूचना मात्रै गइरहेको छैन अरू विभिन्न खालको भ्रमहरू पनि त्यहाँ गइरहेको छ, मिसइन्फर्मेसन, डिसइन्फर्मेसन, माल इन्फर्मेसनको जुन खालको विश्वव्यापी रूपमा चाहिँ एउटा डरलाग्दो रोगको रूपमा फैलिरहेको छ, त्यस्तो बेलामा यस्ता खालका मिडियाको भूमिका अझ बढी हुन्छ। हामीले सत्य तथ्य सूचनाहरू, यथार्थ परक सूचनाहरू र त्यसलाई चाहिँ एकदमै हामीले वस्तुनिष्ठ किसिमले प्रस्तुत गर्ने गरी हामीले अगाडि बढ्छौँ। त्यो गर्दाखेरि चाहिँ विषयको क्षेत्रको व्यापकता र प्रस्तुतिको शैली, यी दुईटै कुराहरूमा हामीले हेर्छौँ।
हजुर, अब जसरी सरकारले यसलाई रूपान्तरण गरेको छ विश्वव्यापी मान्यताका आधारमा, अन्तर्राष्ट्रिय मान्यताका आधारमा सार्वजनिक सेवा प्रसारणका रूपमा अगाडि बढ़ाइएको छ, यद्यपि यसमा केही प्रश्नहरू चाहिँ अझै पनि छन्। मूल रूपमा आर्थिक पाटो के हुनेछ, कसरी आर्थिक सुनिश्चितता गर्नेछ सार्वजनिक सेवा प्रसारणले भन्ने कुराहरू छ। अब यसलाई अगाडि बढ़ाउने सन्दर्भमा यहाँले भन्नुभएका अथवा आम मानिसको ठ्याक्कै सार्वजनिक सेवा प्रसारणमा रेडियो नेपाल र नेपाल टेलिभिजन रूपान्तरण हुनासाथ आम मानिसहरूको अपेक्षा पनि बढ़ेको छ, होइन अब रेडियो नेपालले नेपाल टेलिभिजनले केही फरक गर्नेछ, त्यो फरक गर्नका लागि आर्थिक रूपबाट अन्य विभिन्न पक्षबाट कतिको चाहिँ दरिलो साथ चाहिँ रेडियो नेपालले नेपाल टेलिभिजनले सार्वजनिक सेवा प्रसारणले पाएको छ अथवा अपेक्षा के छ?
यसमा अब चुनौतीहरू त एकदमै बढी छन्। त्यो चुनौतीहरूलाई सामना गर्नको निम्ति हामीले यदि जनताको मन जित्न सक्यौँ भने सहज हुन्छ, किनभने सरकारको मात्रै मुख ताकेर सार्वजनिक सेवा प्रसारणको तटस्थता, स्वतन्त्रता, त्यसको व्यावसायिकतातर्फ जानको लागि चाहिँ जहाँ पनि चुनौती हुन्छ, त्यसको निम्ति पिएचबीका अन्तर्राष्ट्रिय अभ्यासहरूलाई हेर्दाखेरि कतिपयले एउटा स्थिर कोर्सको चाहिँ एउटा व्यवस्था गरिरहेको, एउटा चाहिँ त्यसको नियमित कोर्समा आम्दानी हुने क्षेत्रहरू चाहिँ सुनिश्चित गरेको अवस्थाहरू देखिन्छ। यसको तिनवटा आर्थिक ढाँचाहरूबाट मूल रूपमा गएको देखिन्छ, एउटा नागरिकबाट चाहिँ सङ्कलन भएर सञ्चालन हुने एउटा ढाँचा, अर्को चाहिँ राज्यको तर्फबाट तर यसो चाहिँ निश्चित एउटा प्रावधानहरू राखेर कहिले करको प्रणालीबाट अथवा पार्लियामेन्टबाट सिधा बजेट जाने गरी एउटा गरेको हुन्छ भने कतिपयले कमर्सियल वा मिश्रित ढाँचाबाट गएको हुन्छ। हाम्रोमा चाहिँ त्यही मिश्रित ढाँचा अन्तर्गतको चाहिँ सार्वजनिक सेवा प्रसारण ऐनले व्यवस्था गरेको छ, जस्तो कि सङ्घीय सरकारबाट प्राप्त हुने, प्रदेश र स्थानीय तहबाट प्राप्त हुने र त्यसपछि चाहिँ विदेशी अनुदान वा संस्थाले गरेको आम्दानी, यी क्षेत्रहरूको आधारमा हेर्दाखेरि यसको मिश्रित मोडेल छ। तपाईँले भने जस्तै यसले चाहिँ स्रोतको सुनिश्चितता गर्छ कि गर्दैन भन्ने कुरामा भयो भने चाहिँ चुनौती धेरै छ। सुनिश्चितता गर्ने आधारहरू सामान्य आधार देखिए पनि सुनिश्चितताकै तहमा आधारहरू देखिन्न, त्यो कारणले गर्दाखेरि त्यो चुनौती छ। तर त्यसलाई सामना गर्दै हामीले हाम्रो भूमिकाबाट त्यसलाई कन्भिन्सन गर्दै अगाडि बढ्नुपर्छ। मेरो विचारमा हामीले राम्रो काम गर्दाखेरि सायद साथ सबैबाट प्राप्त हुन सक्ने र त्यसले चाहिँ आफ्नो लक्ष्यलाई परिपूर्ति गर्न मद्दतै गर्ने हुन सक्छ होला जस्तो लाग्छ।
हजुर, अब अन्त्यमा यहाँको दृष्टिकोण, यहाँको अब यो शुभकामना भनौँ न, आज हामी एउटा हिरक महोत्सव मनाउँदैछौँ, आम चाहिँ तहमा यहाँको चाहिँ शुभकामना के छ अथवा अपेक्षा के छ, आम तहसँग यहाँको अपेक्षा के छ, कसरी रेडियो नेपाल
रेडियो नेपालको स्थापना हुँदाखेरि जुन गौरवपूर्ण यसको पृष्ठभूमि छ, नेपालमा प्रजातन्त्रको स्थापनाको निम्ति प्रजातन्त्र रेडियोको रूपमा जुन स्थापना भएर सञ्चालन भएको पृष्ठभूमिलाई समेत रेडियो नेपालले आत्मसात गरेको छ, त्यसले गर्दा यसको चाहिँ जुन खालको गौरवपूर्ण इतिहास छ त्यो इतिहासलाई, त्यो विरासतलाई कायम गर्दै हामी सार्वजनिक सेवा प्रसारणको नयाँ स्वरूपमा, नयाँ ढाँचामा, नयाँ आकाङ्क्षालाई लिएर अगाडि बढिरहेको छौँ। यसरी बढ्दाखेरि हामीसँग एकदमै त्यो इतिहासको हिसाबमा गौरव गर्ने कुरा मात्रै होइन, भविष्यको निम्ति सुनिश्चितता गर्ने आधारहरू पनि बनिरहेको छन्। हामी सार्वजनिक सेवा प्रसारणको रूपमा रेडियो नेपाललाई यो 74 वर्षको इतिहासलाई नयाँ स्वरूपमा ढाल्दै गर्दाखेरि आइपर्ने सबै अवसरहरू र चुनौतीहरूको बारेमा जानकार नै छौँ। त्यसलाई चाहिँ आम नागरिकको साथ सहयोग र सम्बद्ध सबैको श्रोताहरूको सहयोगले त्यसलाई चुनौतीहरूलाई सामना गर्दै उज्जवल भविष्यको निम्ति अगाडि बढाउन सक्छौँ भन्ने विश्वास छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालले आफ्नो स्थापनाको हिरक महोत्सवको अवसरमा विविध कार्यक्रम गरेर विविध क्षेत्रबाट सुझाव सङ्कलन गरेर जुन खालको एउटा चाहिँ मार्ग प्रशस्त गर्नको निम्ति आधार निर्माण गरेको छ, त्यसको आधारमा हामी अगाडि बढ्छौँ। आज मात्रै पनि सम्माननीय राष्ट्रपतिज्यूको प्रमुख आतिथ्यमा हामी केही बेरमै कार्यक्रम गर्दैछौँ, त्यसै गरी हिजो यो एक सातासम्म हिजोसम्म विविध कार्यक्रमहरू सञ्चालन भएका छन्। ती सबै कुराले रेडियो नेपाललाई नयाँ ऊर्जाका साथ अगाडि बढाउन हामीलाई प्रेरणा दिएको छ। त्यो प्रेरणामा यहाँहरू सबैको साथ, समर्थन, सहयोग मिल्नेछ भन्ने आशा गर्दै म हिरक महोत्सवको अवसरमा सम्पूर्ण श्रोताहरूमा हार्दिक शुभकामना भन्न चाहन्छु।
धेरै धन्यवाद अध्यक्षज्यू यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि। उहाँ हुनुहुन्थ्यो सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्ट। अन्तरसंवादको निर्धारित समय सकिएको छ, विदा दिनुहोस्, नमस्कार।